أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان من، آج ستمبر 1980 کی 5 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ صافات کی آیت 75 سے ہو رہا ہے. 37/75. سابقہ آیات میں پہلے ان قوموں کا ذکر تھا جو غلط راستے اختیار کر کے جہنم کی تباہیوں تک پہنچ گئی، حالانکہ انہیں اس سے پہلے وارن کیا گیا تھا، ان خطرات سے آگاہ کیا گیا تھا، لیکن اس پر بھی انہوں نے اپنی روش میں تبدیلی نہ کی. یہ ایک گروہ تھا جس کا ذکر کیا اور اس کے بعد کہا تھا کہ الا عباد اللہ المخلصین، دوسرے طرف ہمارے وہ بندے تھے جو نہایت خلوص کے ساتھ قوانین خداوندی کا اتباع کرتے تھے. اور اب اس آیت سے جو ہمارے پیش نظر ہے، آگے چند آیات تک ان عباد کا، ان بندوں کا کوئی ذکر ہے جو اس گروہ میں شامل ہوتے ہیں جس کا ذکر اب کیا گیا ہے، خدا کے مخلص بندے. اور یہ ہے، یہ جماعت تو مومنین کی ہوتی ہے لیکن اس کے سر فہرست ان کا نبی ہوتا ہے. نبی بھی اپنے آپ کو وہ دعویٰ کرتا ہے نبوت کا تو کہتا ہے انا اول المسلمین، میں سب سے پہلے اس پر ایمان بھی لاتا ہوں اور اس کے سامنے جھکتا بھی ہوں. وہ اپنی وحی کی صداقت پر نبی خود بھی ایمان لاتا ہے اور پھر اس پر عمل کی راہ بھی ہوتا ہے. تو اس لیے اس اعتبار سے نبی جماعت مومنین میں ہی داخل ہوتا ہے، شامل ہوتا ہے. تو قرآن کریم نے سلسلہ رشد و ہدایت کی ابتدا حضرت نوح علیہ السلام سے کی ہوئی ہے. وہ جو عام طور پر عرف عامہ میں مشہور ہے نا کہ سب سے پہلے نبی حضرت آدم علیہ السلام تھے. اب آپ کو تو پتا ہے کہ قرآن کریم کی روح سے حضرت آدم علیہ السلام تو کوئی شخص تھے ہی نہیں. وہ جو آدم کا قصہ بیان ہوا ہے وہ تو تمثیلی قصہ، خود آدمی کی داستان ہے. قرآن میں آدم نامی کسی شخص کے نبی ہونے کا ذکر نہیں ہے. نبوت کے سلسلے کا آغاز سارے قرآن میں جہاں بھی آیا ہے حضرت نوح علیہ السلام سے آیا ہے. تو یہاں بھی جب اس نے وہ جو عباد المخلصین تھے ان کا ذکر شروع کیا ہے تو حضرت نوح علیہ السلام سے ذکر شروع کیا ہے. وَلَقَدْ نَادَانَا نُوحٌ فَلَا نِعْمَ الْمُجِيبُونَ. عام طور پہ یہ ذہن میں ہوتا ہے کہ قرآن کریم نے یہ انبیاء سابقہ یا اقوام گزشتہ کے جو قصے بیان کیے ہیں، ان کی داستانیں، ان کے تذکار جلیلہ، تو یہ اس لیے نہیں کہ یہ کوئی کتاب تاریخ کی کتاب ہے اور ان قوموں کی یہ تاریخیں لکھتا ہے. جو بھی قصہ، واقعہ یا داستان بیان ہوئی ہے اس میں ہمارے لیے ایک خاص سبق ہے، ایک خاص اصول ہے، ایک خاص قانون ہے، اور وہ اس قانون یا اصول کی عملی شہادت ہوتی ہے جو ان قصوں میں، ان داستانوں میں بیان کی. تو قصہ حضرت نوح علیہ السلام جو شروع ہوا، جی، داستان کا آغاز اس آیت سے ہوا. اس میں دیکھیے کہ ہمارے لیے کون سی ہدایت یا رہنمائی پوشیدہ ہے. یہ عجیب اتفاق ہے کہ یہ دور، یہ آیت اس زمانے میں ہمارے زیر درس آ رہی ہے جب ہمارا پورا ملک بالعموم اور لاہور خاص طور پر سیلاب کی زد میں ہے. حضرت نوح علیہ السلام کا قصہ تو سیلاب کا قصہ ہے نا، پانی کے طوفان کا قصہ ہے نا. تو گویا اس وقت تو یہ ہماری داستان اپنی ہے جو ہمارے سامنے ہے. سوال یہ ہے کہ اس قصے میں ہمارے لیے کیا ہدایت ہے، ہمارے لیے کیا رہنمائی ہے؟ کہا کہ وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ، نوح نے ہمیں آواز دی، ہمیں پکارا، ایک بہت بڑا خطرہ آ رہا تھا، اس خطرے سے بچنے کے لیے نوح نے ہمیں پکارا، ہمیں آواز دی، اور ہم سب سے بہتر پکار کا جواب دینے والے ہیں، پکار کو سننے والے اور اس پکار کا جواب دینے والے ہیں۔ تو بڑی اہم بات ہے کہ ایک خطرہ آ رہا تھا سیلاب کا، حضرت نوح علیہ السلام نے خدا کو پکارا، خدا نے اس پکار کی جواب پکار کا جواب دیا، اور نعم المجیبون، بہترین جواب دینے والے ہیں ہم۔ یہ کیا جواب دیا تھا خود؟ ہمارے ہاں یہ پچھلے دنوں جو طوفان آیا ہے، پہلے تو ہمارے ہاں یہ قحطِ بارہ تھا، خشک سالی تھی، بارش نہیں ہو رہی تھی، تو کہا گیا کہ خدا کو پکارنا چاہیے، چنانچہ مسجدوں کے میناروں سے تو ایک طرف، مکانوں کی چھتوں پہ کھڑے ہو کے بھی اذانیں دینی شروع، خدا کو پکارنا شروع کر دیا۔ خدا کا کرنا ایسا ہوا کہ بارشیں شروع ہوئی، اب جو شروع ہوئی ہیں تو بارشیں بند نہیں ہو رہی۔ تو آپ کو معلوم ہے کہ پھر کہا گیا کہ پھر خدا کو آواز دے، یعنی پہلے آواز دے کے تو اس سے بارشیں برفانی شروع کی، اب اس کے بعد پھر کوٹھے پہ کھڑے ہو کے اذانیں دینی شروع کر دی کہ یا اللہ ہم نے تو یہ باران رحمت مانگا تھا، تو یہ تو عذاب آ گیا ہے ہمارے اوپر، وہاں سے بند کرانے۔ تو گویا ہم نے جو خدا کو پکارنا تھا اس کے متعلق ہمیں بتایا یہ گیا کہ پکارنا یہ ہے کہ ذرا بلند ہو کر، اونچے ہو کر، یعنی اس سے ذرا قریب ہو کر، اوپر ہے نا وہ عرش پہ، تو ذرا اونچی آواز سے، اور پھر آپ تو لاؤڈ اسپیکر بھی لگے ہوئے ہیں، تو وہ اذانیں دیجئے، خدا کو پکارنا ہو گیا۔ ٹھیک ہے جی، خدا کو تو پکارنا ہے، کہ جی پکارنا، یہ کیسا پکارنا ہے؟ کہا کہ حضرت نوح علیہ السلام کے سلسلے میں ہے کہ انہوں نے بھی پکارا تھا خدا کو۔ ٹھیک ہے جی، پکارا تھا اور اس نے جواب بھی دیا تھا۔ ٹھیک ہے جی، جواب بھی دیا تھا۔ تو ہمارے ہاں یہ پکارنا جو ہے، یہاں تک تو بیان کیا جاتا ہے کہ حضرت نوح علیہ السلام نے پکارا اور خدا نے اس پکار کا جواب بھی دیا، تو جواب کے معنی ہوئے کہ خدا نے انہیں اس سیلاب میں، اس طوفان میں، اس طغیان آب میں غرق ہونے سے بچا لیا خدا نے۔ یہ بات ذہنوں کے اندر ہوئی۔ اگر ہم یہ دیکھ لیتے کہ اس نے جواب کیا دیا تھا تو بات بن جاتی، ہماری بھی بن جاتی، ہم بھی بچ جاتے، ہم تو نہیں بچے نا، روز تباہی آ رہی ہے۔ تو پکارنے کا تو ہمارے ہاں یہ کہا گیا کہ چھتوں پہ کھڑے ہو کے اذانیں دو، ارے جہاں نادا تھا وہاں سے اگلی آیت میں دیکھ لیتے کہ اس نے جو کہا کہ ہم بہترین جواب دینے والے ہیں، ہم نے جواب دیا، اور یہ ہمارا جواب تھا جس کی بنا کے اوپر منہ بجا، وہ کیا جواب دیا تھا خدا نے؟ جواب دیا تھا کہ نوح تم کہہ رہے ہو کہ ایک بہت بڑا طوفان آنے والا ہے، اس سے ہمیں بچائیے۔ کہا ٹھیک ہے، جواب سنیے، وسنا پھول کا بے آجنا، کشتی بناؤ، سیلاب سے بچ جاؤ گے۔ جواب دیا جی، اور فرمایا آپ نے بہترین جواب دینے والے ہیں ہم، اس سے بہتر جواب اور کیا ہو سکتا؟ سیلاب سے بچنا ہے تو کشتی بناؤ، وہ یسنا پھول، اور نوح نے کشتی بنائی اور وہ اور اس کے ساتھ ہی بچ گئے۔ تو خدا کی طرف سے تو یہ جواب ملا، جواب ہمارے پاس موجود، لیکن ہمیں تو اتنا ہی بتایا گیا تھا کہ بس چھت پہ کھڑے ہو کے اذانیں دے دیجئے، اور اس کے بعد یہ خدا کی ذمہ داری ہے، تمہیں بچا لے گا۔ اس نے تو نہیں بچایا، اس نے نوح کو نہیں علیہ السلام، اس کو الگ یہ کہ تمہاری آواز ہم نے سن لی، دعا ہم نے سن لی، پکار ہم نے سن لی، جاؤ گھر میں بیٹھو، سب ٹھیک ہو جائے گا۔ پکار کا جواب دیا ہے، وسنا بالکل کشتی بنا، وہ یسنا بالکل کشتی بنائی اس کی۔ تو آپ سوچئے کہ ہمارے لیے کیا، اس داستان میں بھی ہمارے لیے کیا ہدایت ہے کہ سیلاب آنے سے پیشتر کشتی بناؤ، بچنا چاہتے ہو تو، उस सैलाब से बचने की जो मादी तदाबीर हैं वो अख्तियार करो। ये है खुदा का जवाब। वो कानून हदायत कहता है कि तूफानों से बचने के लिए ये है कि तूफान बला ये सैलाब जो है जिस जिस अंदाज से तबाहियां मचाते हैं, सैलाब आने से पहले उनका सद्देबाब करो। सद्देबाब वही मादी असबाब जो है उनकी रूह से किया जाएगा। हजरत नूह अलैहिस्सलाम अपनी दुआ और खुदा के जवाब के जोर पर तो नहीं बचे थे, वो तो कश्ती के जरिए बचे थे। हमें सिर्फ यही हुआ कि कोठे पे खड़े होकर आजादे दो, ठीक है चलिए पुकार यही। वो अगली बात जो थी करने की बात तो ये है, कई साल हो गए ये इसी तरह से होता है, कभी दरियाओं में तूफान आता है, कभी बारिशों की वजह से सैलाब होते हैं। बताया हमें यही गया है कि जब ये इंतहा तक पहुंच जाए खतरा तो कोठे पे खड़े होकर अजाने दिया करो, तुम खुदा को पुकारा करो, खुदा को तो पुकारा करो। और जवाब जो उसका मिला है ये कोई नहीं बताता कि उसका जवाब ये है इस पुकार का। हजरत नूह अलैहिस्सलाम को भी उसने ये जवाब दिया था, तुम्हें भी वो यही जवाब देता है। इस्नाल कुन, सैलाब से बचना है तो कश्तियां बनाओ, बंद बनाओ, पुल बनाओ, ये सारे सामान पैदा करो जिनसे सद्देबाब हो इस आने वाले तूफान का, ये हमारा जवाब है। हजरत नूह ने तो ये जवाब सुन के यसना ही भूल कश्ती बना ली। हमारी तवज्जो ना कोई इस जवाब की तरफ मजबूर कराता है, ना हम कश्तियां बनाते। अगले साल फिर वही कुछ शुरू हो जाता है, हम फिर अजाने देने लग जाते हैं, अजाने दिए चले जाते हैं, तबाह होते चले जाते हैं। अजीजान मन, ये है कुरान करीम के समझने का या कुरान की रूह से इन बातों का जवाब जो है मिलता है, वो तो वही जवाब दिया हुआ होता है उसने हर खतरे के मुताबिक उसका यह जवाब। और फिर अगली चीज कश्ती, अगर तेनूला उस कश्ती के कश्ती में बैठकर वो और उनके साथी जो थे वो गर्क होने से बच गए, वो तो ये हुआ। और लफ्ज अगला है वह नज जय ना हो वह अहलहू मिनल कर्ब अलअज़ीम, हमने नूह को और उनके साथियों को उस बहुत बड़े तबाही से बचा लिया, हमने नज जय ना हो हमने बचा लिया। वो अगर कश्ती ना बनाते तो फिर कैसे बच सकते, ये हमने बचा लिया, क्या बात होगी। ये फिर बड़ी अहम बात है इसके अंदर। अल्लाह ताला अपनी जिम्मेदारियां, अपने वादे, अपने ऐलानात इंसानों की दुनिया में इंसानों के हाथों से पूरा कराता है। उसके लिए जरूरी है कि एक यहाँ जमात मौजूद हो जो उसकी हदायत के, उसके कानून के मुताबिक वो कुछ करे जैसा वो कहता है कि करो। और जब वो उसके हाथों से होता है तो वो अपनी तरफ उसे मंसूब करता है कि हमने फिर ये कर दिया, नजय ना हूँ हमने उनको नजात दी। ये हमने नजात दी क्यों, इसलिए कि खुदा की रहनुमाई उसके कानून के मुताबिक इन्होंने ये किया। तो इस तरह से उसने ये कहा कि हमने उनसे कहा कि इसके लिए सामान बचाओ के सामान तैयार करो, कश्ती तैयार करो, उन्होंने कश्ती तैयार कर ली, बच गए। देखा इस तरह हम बचाते हैं, बराए रास्त को वो नहीं बचाता, वो बराए रास्त अपने किसी जिम्मेदारी और वादे को पूरा ही नहीं करता इंसानों की दुनिया के अंदर, वो इंसानों की दुनिया में इंसानों के हाथों से ये कुछ कराता है। आपको याद है सूरह निसा के अंदर मक्के से हिजरत करके ये पूरी जमात को मदीने में आ गए, यहाँ आके उन्होंने मम्लकत भी अपने कायम की, कुव्वत भी हासिल कर ली। मदीने मक्के में जो मुसलमान रह गए वो बेचारे बड़े कमजोर थे, और वहां ये दुश्मन कुरैश जो थे वो बड़े ही सख्त किस्म के लोग थे, उन्होंने उन पर बड़े मुजालम शुरू किए और उनके लिए कोई रास्ता नहीं था, वो उनको वहां से निकलने नहीं देते थे। उनको पता था कि पहले लोग निकल गए हैं, हमारे शस्त्र से बाहर हो गए हैं, उनके ऊपर बड़े मुजालम होते थे। अब देखिए कुरान किस अंदाज से बयान कर, उन्होंने खुदा को पुकारना शुरू किया कि या अल्लाह हमें इन जालिमों की बस्ती से निकाल किसी तरह से, या कोई ऐसा हमारा दोस्त हमदर्द भेज जो इनके मजालम का सद्देबाब करके हमारी हिफाजत करे। खुदा को पुकारा, कुरान में है खुदा ने क्या किया, वहां से कोई अपने हाथ से फरिश्ते भेजे, कोई उनसे कहा कि ये विर्द पढ़ा करो, वजीफा किया करो, उन्होंने खुदा से पुकारा। वीजा ने मन बड़ी गहरी चीज है ये, خدا نے مدینے کی اسلامی مملکت سے کہا کہ تم سنتے نہیں ہو کہ وہ ہمیں پکار رہے ہیں مدد کے لیے, تمہیں کیا ہو گیا جا کے ان کی مدد نہیں کرتے؟ نہ ہوئے ہم جو کہتے کہ حضرت پکار تو رہے ہیں, وہ آپ کو بہت اتنا ہی دل میں درد اٹھا ہے تو کیجیے ان کی مدد, آپ ہمارے اوپر ڈال رہے ہیں کہ جاؤ اٹھو. انہیں پتا کیا عجیب انداز ہے کہ تم سنتے نہیں ہو کہ وہ ہمیں پکار رہے ہیں مدد کے لیے, اٹھ کے ان کی مدد کیوں نہیں کرتے؟ یہ جو عزیز الرحمن خدا کے وعدے جو ہیں وہ ہم سے پورے نہیں ہو رہے, وہ اس لیے ہو رہے نہیں ہو رہا ہے کہ وہ جماعت وہ افراد جو اس کے وعدوں کو دنیا میں پورا کیا کرتی ہیں وہ موجود نہیں ہیں, ان کی موجودگی ضروری ہے. اس نے کہا ہے کہ نانو نسلوں کو کوئی, ہم تمہیں بھی رزق دیتے ہیں تمہاری اولاد کو بھی رزق دیتے ہیں, آج ہی دنیا بھوکی سوتی ہے. پھر ایک طرف اس نے یہ کہا ہے ہم رزق دیتے ہیں نانو, اور سارے قرآن میں آپ دیکھیے قدم قدم سے کہا گیا ہے جماعت مومنین کے کہ تم ان کے رزق کا انتظام کیوں نہیں کرتے, اٹھو اور انتظام کرو ان کے رزق کا, ہم نے ان سے وعدہ کر رکھا ہے, ذمہ داری لے رکھی ہے, تم نے اس ذمہ داری کو پورا کرنا ہے. اور اگر یہ جماعت مومنین نہ ہو معلوم, خدا تو براہ راست کبھی یہ ذمہ داری پوری نہیں کرے. پھر کتنی یعنی ایک ہی آیت کے اندر کتنی عظیم چیزیں واضح ہو رہی ہیں. حضرت شاہ کے نور نے ہم کو پکارا, ہم نے جواب دیا کہ بچائیں گے تمہیں, ہم جواب دینے کے بعد کیا کیا, نور سے کہا کشتی بناؤ, نور نے کشتی بنائی, اس سے وہ اور اس کے رفقا بچ گئے, بنت جائے نہ ہو, اور اس طرح ہم نے اس کو ان خطرات سے محفوظ رکھا. یہ ہے ساری بات. اور اصل یہ ہے کہ وہ جو دوسرے مخالفین تھے حضرت نوح علیہ السلام کے, نظر آتا ہے کہ اس سے پیشتر ابھی بہت قدیم زمانے کی یہ بات ہے, ابھی لوگوں کے ذہن میں یا ابھی انسان نے کشتی بنانا یا اس طرح سے بچنا سیکھا نہیں تھا. اسی لیے قرآن کریم نے جو حضرت نوح کے متعلق کہا ہے نا کہ ہم نے کہا وسنا الفل کا تو کہا ہے بے آئن نہ و ذہی نہ, ہم جس طرح سے تمہیں کہتے ہیں نا ہماری وحی کے مطابق اس طرح سے کشتی بناؤ, کشتی بنانا سکھایا وحی کے ذریعے. تو وہ یہ ہے کہ وہ بیٹھے ہوئے یہ کشتی بنا رہے تھے اور وہ لوگ جو تھے وہ پاس سے گزرتے تھے اور وہ دیکھتے تھے کہ یہ کیا بیکار کام کر رہا ہے, اس کا تمسخر اڑاتے تھے. اگر وہ تمسخر نہ اڑاتے حضرت نوح علیہ السلام اللہ تعالیٰ کی اس ہدایت یا حضرت نوح علیہ السلام کے اس عمل کو سیریسلی لیتے کہ یہ شخص کیا کر رہا ہے پتہ تو لیجئے, اور وہ بھی کشتی بنا لیتے, وہ بھی بچ جاتے یا نہیں؟ یہ اللہ میاں ان کی کشتی کو ڈبو دیتا اور ان کی کشتی کو پار لگا دیتا, وہ ایسا تو کبھی نہیں کرے. وہ تو کہتا ہے کہ نمدو ہا اڑائے وہ ہا اڑائے, ہمارے طبی قوانین کے مطابق مومن و کافر جو بھی اس کے مطابق عمل کرتا ہے ہم اس کی بھی مدد کرتے ہیں, ہم اس کی بھی مدد کرتے ہیں. تو خدا کی طرف سے جو جواب ملا ہے کہ ہمیں خطرات سے بچائیے, وہ یہ جواب یہ ملا تھا کہ کشتی بناؤ اگر خطرے سے بچنا ہے. تو آج یہی ہمارے لیے سبق ہے عزیز الرحمن, خالی کوٹھے پہ کھڑے ہو کے اذان دینے سے خدا نہیں بچا لیتا. اس نے اپنے پیغمبر سے کہا نوح سے کہ تم کشتی بناؤ, تو ہم سے کہے گا کہ ہاں اذانے دے کے نیچے اتر جاؤ اور ہم بچا لیں گے, وہ نیچے اترتے ہیں کوٹھا ہی گر جاتا. وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ, وہ بھی بات گئے اور اس کے بعد آگے ان کی نسل بھی چلی اور وہ بھی بات گئے. وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ, اور ان کی اس داستان کو ہم نے آنے والوں کے لیے محفوظ رکھ لیا. یہ کیا داستان تھی جو محفوظ رکھ لی؟ محفوظ یہی بات اس کے اندر رکھ لی کہ سیلاب سے بچنے کے لیے قبل از وقت کشتی بناؤ. بس یہ ہے ساری بات. ابھی رسول کو اپلائی کرتے چلے جائیے ہر خطرے پہ اور ہر خطرے سے بچنے کے لیے. اس نے اس کے لیے قوانین دے دیے, یہ ہے اصل چیز اس کی, اس کی رحمت. اگر غلطی سے تم سینچری کھا لیتے ہو تو اس نے ایسی چیزیں بنا رکھی ہیں پہلے سے کہ اگر اس قانون کے مطابق وقت کے اوپر اس کی طرف رجوع کرو تو اس نقصان کا ازالہ ہو جاتا ہے. یہ ہے جہاں وہ کہتا کہ ہم بچا لیتے ہیں, وہ براہ راست نہیں کسی کو بچاتا. براہ راست کسی کو چھپر پھاڑ کے جو رزق کہتے ہیں وہ نہیں دیتے, مجھے مارتے. تو یہ چیز یاد رکھیے, ورنہ یہ اعتراض ہوتا ہے کہ خدا کے یہ وعدے کہاں گئے جو وہ کہتا ہے کہ ہم رزق دیتے ہیں تمہیں بھی تمہاری اولاد کو بھی. آدھی دنیا بھوکی سوتی ہے رات کو, بھوکی مر رہی ہے, کہاں ہے اس کا وعدہ؟ چلیے آپ کے یہ کفار سے نہیں مومنوں سے ہے, مسلمانوں کی تو ان کی تو شہزادی سوتی ہوگی, ہماری تو 75% بھوکی سوتی, کہاں ہے وعدہ؟ یہ اعتراض ہوتا ہے, کچھ جواب نہیں پڑتا ہمارے یہاں کے منہ. اس کی نگاہ ادھر جاتی نہیں ہے کہ اس نے حضرت نوح نے آواز ندا دی, پکارا, خدا نے کہا ہم نے سن لی پکار, اگلی بات سے اس کی نگاہ ہی نہیں جاتی. اس لیے کہ اگر وہ یہ چیز ہو کہ یہ کرو گے تو بچو گے, تو اس کو پھر محنت کرنی پڑتی ہے نا ملا کو اپنی روٹی کمانے کے لیے. یہ ہے اصل چیز, وہ وہیں تک آپ کو کہے گا کہ ایسے وقت میں خدا کو پکارو, اذان دے دیا. تو اصل چیز یہ ہے کہ ہر مسئلے کے لیے خدا کا قانون جو ہے وہ معلوم ہونا چاہیے کہ اس خطرے سے بچنے کے لیے اس کا قانون, اس کی رہنمائی, اس کی ہدایت کیا ہے, اس کے مطابق کشتی بنانی پڑے گی, آپ کو پیغمبر کو بنانی پڑے گی, ہم آپ کہاں سے بولی کریں. پھر وہ کہتا ہے نج جائے ناگ سلام لالو سے لال امی, دیکھا کیسے سلامتی ملی لوگوں کی, ان کزالے کا نج جن مسلمین. ٹھیک ہے, مسلمین جو بھی حسن کارانہ انداز سے ہمارے قانون پہ عمل کرتا ہے اس کا یہ بدلہ ہوتا ہے, وہ بھی بچ گیا, اس کی آنے والی نسل جو تھی وہ بھی بچ گئی. انہ من عباد المؤمنین, عباد المؤمنین, ایمان بھی تھا اس کو اس چیز کے اوپر, عبد, پھر وہ معصوم بھی تھا اس کا, اس نے اس کے اوپر عمل بھی کیا تھا. اب تو اسی وقت بنتا ہے نا کسی کا کوئی جب اس کے کہنے پر عمل بھی کرے. یعنی آپ ملازم کو ملازمت سے نکال دیتے ہیں اگر وہ آپ کی بات کو سنتا رہے اور بیٹھ رہے, آپ اسے کہے کہ جلدی جائیے اندر سے پانی لائیے, اور بیٹھا ہوا ہے پھر بھی سن لیا ہے, سمجھ لیا ہے, ٹھیک ہے, آپ کو پیاس بھی لگی ہے, بیٹھا ہوا ہے, تو وہ تو آپ کا ملازم نہیں کہلا سکتا. کہ جائے کہ عبد کا لفظ جو ہے وہ اس کے لیے استعمال ہو, انبیاء کرام کے لیے عبد کا لفظ استعمال ہوتا ہے, مومنین کے ساتھ عبد کیا مانے, اس بات کی سچائی پر یقین رکھنے والا اور پھر اس کے مطابق عمل کرنے والا, پھر عبد بنتا ہے انسان. اور سب سے بڑے عبد تو پھر محمد رسول اللہ صلی اللہ علیہ وسلم, عبد ہو و رسول, سب سے بڑا مقام مقام عبودیت. پہلی چیز ہے اس کی صداقت پر یقین رکھنا کہ یہ واقعی ٹھیک ہے, کشتی اس نے جو کہا ہے تو یہ بچا لے گی, اور اگلی بات یہ ہے کہ اس کا پھر عبد بن جائے کہ اس نے جو کہا ہے مجھے وہ کرنا ہے پھر وہ کرے. تو اس کو وہ کہتا ہے عباد المؤمنین ثم اغرقنا الاخرین, جنہوں نے وہ کشتی کی باقی جو رہ گئے جنہوں نے نہیں بنائی تھی وہ غرق ہو گئے, ان کو بھی اغرقنا ہی کہا ہے, ہم نے غرق کیا, نہ براہ راست انہیں اس نے بچایا تھا نہ براہ راست انہیں اس نے غرض کیا تھا, انہوں نے ہماری رہنمائی کے مطابق وہ سامان بچنے کا تیار کر لیا تو بچ گئے, ہم نے انہیں بچایا, انہوں نے اس کی نہ کیا تیار اس کے لیے سرکشی برتی تو ہم نے ان کو غرض کیا. یہ ہے پہلی چیز عزیزان بھائی جو داستان حضرت نوح علیہ السلام میں ہمارے لیے جو قانون ہدایت رہنمائی یا اصول ہے. وَإِنَّ مِنْ شِيْعَتِهِ لَإِبْرَاهِيمَ, اسی گروہ میں ابراہیم بھی ہے. قرآن نے بتایا ہے کہ یہ سلسلہ وحی یا رشد و حیات شروع سے آخر تک مسلسل وہی ایک ہی دین ہے جو چلا آ رہا ہے. تو یہ حضرات انبیاء کرام امتکم امت واحدۃ, بلکہ کہا ہے انبیاء کرام کو کہ تمہاری یہ ایک امت امت واحدہ ہے, تم ایک ہی امت کے افراد ہو. انبیاء کرام ایک ہی سلسلہ رشد و ہدایت کی مختلف کڑیاں تھیں, یہ الگ الگ نہیں تھی. نان و فرے کو ہم ان میں اسی لیے تفریق نہیں کرتے. تو اسی گروہ میں سے ابراہیم تھے. ابراہیم کی خصوصیت کبرا بتائی ہے, اذ جاء ربہ بقلب سلیم, بہت بڑی چیز ہے. دوسرے مقام پہ تو اہل جنت کے متعلق بھی ہے کہ وہی جو قلب سلیم لے کر آئے گا وہ ہے جنت کے جانے والا. حضرت ابراہیم علیہ السلام کے متعلق قلب سلیم, ایک پہلی چیز ہے کسی چیز کی صداقت پر ایمان ہونا. اور جیسا میں نے ابھی عرض کیا ہے, اگلی بات ہے اس کے عبد بننے کے لیے اس کے سامنے جھک جانا. یہ مقام کس طرح حاصل ہو, اس میں پھر ہمارے لیے ایک بہت بڑا نقطہ اور بہت بڑا قانون پورا. قلب کو اطمینان ہو جانا پورا, بات دوسری طرف چلی جائے گی ذرا اور مشکل بھی ہو جائے گا. یہ کیا کہ مائنڈ اور تھاٹ دو الگ چیزیں ہیں. کسی بات کا سمجھ لینا یہ ایک چیز ہے, سمجھنے کے بعد اس چیز کے اوپر عمل کرنے کے لیے تیار ہو جانا یہ دماغی بات نہیں ہے. ہزاروں چیزیں ہیں جو ہم نے سمجھی ہوئی ہیں, نقصان دیتا دیتی ہے ہمیں, سمجھنے کے باوجود ہم جانتے ہیں خطرے والی چیز ہے, ہم جانتے ہیں نقصان دہ چیز ہے. وہ جو بڑے ہی آسان الفاظ میں غالب نے کہا تھا کہ جانتا ہوں ثواب طاعت و زہد, جانتا ہوں پر طبیعت ادھر نہیں آتی. یہ دو چیزیں ہیں, صرف جاننا کافی نہیں, قرآن کا سمجھ لینا کافی نہیں, اس کا مفکر ہونا ہی کافی نہیں. یہ ضروری ہے پہلی کڑی, یعنی یہ نہیں کہ یہ ضروری نہیں, یہ ضروری ہے لیکن یہی کافی نہیں ہے. سمجھ لینا تھنکنگ کسی چیز کے متعلق کافی نہیں ہے. میں نے عرض کیا تھا کہ بات اور نکل جائے گی, ورنہ آپ کو اتنی بڑی ریسرچ ہو رہی ہے اپنے مائنڈ اور تھاٹ کے متعلق, برین کے متعلق. تو یہ سمجھ لینا جو ہے کسی چیز کا ضروری تو ہے, لیکن نتائج صرف سمجھ لینے سے پیدا نہیں ہوتے. کتنے فارمولے ہم نے سمجھے ہوئے ہیں, کتنی بیماریوں کے علاج ہم نے سمجھے ہوئے ہیں, لیکن وہ تو آگے کرنے کی بات ہے نا. تو یہ جو ہے پہلی چیز, ایمان جو ہے یہ ٹھیک ہے, سمجھ لینا جو یعنی سمجھے بغیر جو آپ مانتے ہیں اس کو تو ایمان کہتا ہی نہیں قرآن. سیدھی سی بات, پہلی کڑی تو اس کے لیے سمجھنا. سمجھنے کے بعد ایک چیز کو آپ سمجھتے ہیں کہ ہاں ٹھیک ہے, یہ حقیقت ہے, یہ دوائی تو ہے, اس میں یہ اثر ہے کہ یہ اس مرض کو دور کر دے گی, یہ ایمان ہے آپ کا, یقین ہے آپ کا کہ یہ کر دے گی. لیکن کرے گی تو تب جب آپ اس کو استعمال کریں گے. یہ اگلی کڑی آ گئی. اور اگر ہو کہ پر طبیعت ادھر نہیں آتی تو جانتا ہوں ثواب طاعت, بڑی عجیب چیز ہے جو کہا گیا. میں پھر عرض کروں گا فکر کی دنیا کے اندر سوکریٹس کا بہت بڑا مسلمہ اس نے توڑ دیا. آ کے سوکریٹس نے سقراط نے کہا تھا کہ نالج از ورچو, کسی چیز کا علم ہونا جو ہے, جاننا جو ہے یہی نیکی ہے, جاننا نیکی نہیں ہے. نیکی کے لیے جاننا ضروری ہے لیکن صرف جاننا نیکی نہیں ہے, اس جاننے کے اوپر عمل کرنا جو ہے یہ ہے اصل نیکی. ورنہ جانتا ہوں ثواب طاعت پر طبیعت, آپ غور کیجیے اپنی اپنی زندگی کے اوپر کتنی چیزیں نقصان رساں ہیں جو آپ جانتے ہیں نقصان رساں, لیکن ان کو چھوڑنے کے لیے طبیعت ادھر نہیں آتی. یہ طبیعت کا ادھر آنا جو ہے نا, یہ ایک اگلا تقاضا ہے. اور یہ ہے قلب سلیم اس وقت پیدا ہوتا ہے جب جاننے کے بعد انسان کی طبیعت بھی ادھر آ جائے, اسے کہیں گے قلب سلیم. کہا ابراہیم قلب سلیم لے کر ہماری طرف آئے. یہ قلب سلیم پیدا کیسے ہوتا ہے, کیا بات ہے. سورہ بقرہ کی آیت 261 آیت 260 بڑے اہم مقامات ہیں عزیزانے میں. دو بڑا 260 مشہور وہ آیت کہ حضرت ابراہیم علیہ السلام نے خدا سے کہا کہ مجھے بتا تو کیسے مردوں کو زندہ کرتا ہے. پھر میں آگے بتاؤں گا کہ کیا ہمیں کیا پھر داستان سنائی جاتی ہے کیسے مردوں کو زندہ کرتا ہے. اذ قال ابراہیم رب ارنی کیسا تحیی الموتا. عام طور پہ یہ کہا جاتا ہے کہ حضرت ابراہیم نے خدا سے کہا کہ مجھے دیکھو بتا تو کس طرح مردوں کو زندہ کرتا ہے. قال اولم تؤمن, کہا اس چیز کے اوپر تجھے یقین نہیں ہے کہ ہم مردوں کو زندہ کر سکتے ہیں, ایمان ہے تمہارا اس پہ یا نہیں کہ کر سکتے ہیں. قال بلا, ایمان تو ہے. پھر پوچھا کیوں ہے. ولاکن لیطمئن قلبی, اطمینان قلب چاہتا ہوں. قلب کا اطمینان وہ جو پہلی چیز تھی, وہ انٹلیکٹ کی مائنڈ کی سمجھنے کی بات تھی, سمجھے ہوئے تو میں ہوں اس بات کو کہ تو کر سکتا ہے, ये देखिए इत्मीनान कल्ब का चाहता है, दिमाग का नहीं। अब मैं सोच रहा हूँ कि पहले वो बताऊँ जो हमें ये दास्तान अफसाने सुनाए जाते हैं, हाँ वही पहले बताऊँ, तो फिर मैं अर्ज करूंगा कि कह के गया कुरान। तो उनकी बात पहले सुन लीजिए, समझ लीजिए कि मस्जिद में बैठे हैं, आवाज की मजलिस में बैठे हैं, बात बयान हो रही है। हजरत इब्राहिम अलैहिस्सलाम ने यह कहा कि या अल्लाह मुझे बता तू कैसे तू मुर्दों को जिंदा करता है। उसने कहा कि क्या तुम्हें ईमान नहीं है? कहा जी मुझे ईमान तो है, लेकिन देखना चाहता हूँ, दो भाई बताते हैं तुम्हें। कहा कि चार परिंदे ले लो, काला बताया जा रहा है मुर्दों को जिंदा करने का, यकीन दिलाया जाता नहीं, इत्मीनान दिलाया जाता है। यकीन तो दिमागी चीज होती है, इत्मीनान दिलाया जाता है मुर्दों को जिंदा करने का। उन्होंने तो ये मुर्दे पूछा था ना, ये जो इंसान मर जाता है कि फिर तू क़यामत को कैसे जिंदा करेगा। खुद अरबा का मिनत कह रहे कसूर हन्ना इलैह का सुम्मा जल अला कुल्ले जबल मिन हुन्ना जुज़ान सुम्मा हुन्ना या तीन का साया। कहा के ये जो कहानी बयान की जाती है, चार परिंदे लो और फिर ये दास्तान को वो परिंदों का नाम भी लेते हैं, कबूतर है और वो एक मुर्ग है और एक मोर है और पता नहीं चौथा तीतर है। तो फिर इनमें इख्तलाफ हो जाता है, कोई इनसे नहीं पूछता कि आपका ये सोर्स ऑफ इन्फॉर्मेशन क्या है, यानी कहाँ से आपको मालूम हुआ कि उन्होंने मुर्ग और तीतर और बटेर और कबूतर ये लिए थे, लिखा हुआ। यानी आपके यहाँ की जो तारीख भी आप उठाए ना, ये बड़े बड़े हमारे यहाँ के जो काबिल एतमाद मुअर्रख गुजरे हैं, हत्ता के इब्ने क़द्दून जैसा भी जिसका मुकदमा जो है तारीख का, वो यूरोप में फिलोसफी ऑफ हिस्ट्री पे आज भी सनद माना जाता है, इतने बड़े दिमाग का आदमी है। वहां से जब फिर मजहब की दुनिया में तारीख लिखनी शुरू करता, यानी ये उसका मुकदमा है तारीख का। यूरोप की हर जुबान में ये इसके तर्जमे मौजूद है, निसाब के तौर पर पढ़ाया जाता है, इतना बड़ा मुअर्रख काबिल, लेकिन जब तारीख लिखने पे आता है तो वो फिर हजरत आदम अलैहिस्सलाम की तारीख शुरू कर देता है। हालांकि तारीख या मुअर्रख के लिए जरूरी ये है कि वो सोर्स बताए अपने इंफॉर्मेशन, उसके बगैर काबिल एतमाद हो ही नहीं सकती तारीख। लेकिन देखिए शुरू हुई हुई हजरत आदम अलैहिस्सलाम, हजरत हव्वा अलैहिस्सलाम, जन्नत का किस्सा, जन्नत के बाहर निकलने का किस्सा, उनका रोते फिरने का किस्सा, कितने हजार साल रोते रहे फिर मिलने का किस्सा, और सारा किस्सा इतने बड़े बड़े मुअर्रख लिखते चले आ रहे। तो जब इब्तिदा यहाँ से होती है तो जब आगे तारीख चलती है, इसीलिए वो तारीख काबिले सनद ही नहीं करार पाती। बहरहाल चार परिंदे, चार परिंदों के वो नाम तक दिए हुए था, फिर क्या किया जाए? चार परिंदों को जबा करो, जबा भी कर दिया, कीमा करो। अच्छा जी, फिर इनको मिलाओ कीमे जितने हैं, यानी ये ना हो जाए कि अलग अलग बटेर का अलग कीमा हो, तो मुर्ग का अलग कीमा, ये मिला दो, मिला दिया जाए। इनको चार जगह मुख्तलिफ पहाड़ियों के कोने, ठीक है जी, फिर बुलाओ, आवाज दी, वो जनाब वो इधर का मुर्गे का कीमा इतना सा, उसमें जाके उधर का इतना, वो एक सेकंड के अंदर ये सारा कुछ हो गया, वो फड़फड़ाते हुए आ गया। कहा क्यों, मुर्दों का हम जिंदा कर सकते हैं या नहीं? मैंने कहा सरकार ये हुआ जी, आपने अगर आप पढ़ते हैं ये तुलू इस्लाम, तो पिछले महीने अगस्त के तुलू इस्लाम के जो लम्हात थे उनमें ये लिखा गया था कि कुरान करीम मुर्दा कौमों को जिंदा करने की बात क्या करता है, और यही अल्फाज कुरान ने इस्तेमाल किए हैं मुर्दा अकवाम के लिए और फिर उनको जिंदगी देने के लिए, मुर्दों को जिंदगी देने के लिए। इस आयत में एक लफ्ज वो है सारा, वो कलीदी लफ्ज जिसे कहते हैं, की है वो इस सारी बात समझने। हजरत इब्राहिम अलैहिस्सलाम जिस कौम की तरफ मबूस है और हर नबी जिस कौम की तरफ मबूस होता है, कुरान कहता है कि वो मौत की हालत में कौम होती है, उस मुर्दा कौम को जिंदा करना हो, ये खुदा का पैगंबर, ये मुश्किल मालिक, वो उनको जिंदा करने के लिए दिन रात वो इसके लिए तड़पता रहता है, जान खपाता रहता है, वो इसकी कद मुखालफत करते हैं, सुनते नहीं है, छोड़ जाते हैं, भाग जाते हैं, वो उनका रद्द अमल ये होता है। खुदा की तरफ से पैगंबर से कहा जाता है कि तुमने इस मुर्दा कौम को जिंदा करना है। अब हजरत इब्राहिम अलैहिस्सलाम ने भी इस मुर्दा कौम को जिंदा करना था। सारा कुरान उनसे भरा पड़ा है कि उन्होंने क्या क्या कोशिशें की और इन्होंने किस तरह से उनके खिलाफ इनका रद्द अमल क्या हुआ, ये किस तरह से उनसे छोड़ के भाग जाते थे, दौड़ जाते थे, सुनते नहीं थे, मारते थे। ये कुछ करने के बाद यहाँ बात आती है और यही है वो असल चीज। इस काला इब्राहिम रब्बे अरेनी कैसा तुहिल मौता, कैसा कहा कि तुझे इस पे ईमान है या नहीं कि जिंदा हो सकती है कौम है। कहा जब तू कहता है कि कौम जिंदा होती है तो ईमान तो मुझ पे मेरा है। कैफ मैं पूछता ये हूँ कि किस तरह से ये जिंदा होगी, कैसा मैं वो तरीका समझना चाहता हूँ ताकि ये ना हो कि ईमान तो मेरा है कि ये जिंदा होनी, लेकिन अगर मैंने तरीका गलत इख्तियार किया मेरी सारी मेहनत रायगा चली जाती थी। ये बड़ी चीज है जो कुरान ने यहाँ बताई है हमें कि इस यकीन के बाद कि ये दवाई जो है ये असर करेगी उसका तरीके इस्तेमाल मालूम करो, उसका परहेज मालूम करो, ये नहायत जरूरी है। कैसा ये नहीं कहा कि मैं मुझे ये यकीन इत्मीनान या ईमान नहीं है कि तू कर सकता है या ये हो सकेगा जो तुम कह रहे हो, जब तूने कह दिया कि जिंदा हो जाती है कौन मुर्दा तो मेरा इसमें ईमान है कि तूने कहा तो ये हो जाएगी, लेकिन मैं पूछता ये हूँ कि मैं तरीका क्या अख्तियार करूँ जो इनको मैं जिंदा करूँ। मैंने अपनी तरफ से जो तरीका अख्तियार किया उसमें तो मैं थक गया। ये तरीक भी बड़ा जरूरी है मालूम को, कुरान करीम में ये असूल और कवानीन ही नहीं दिए, उसके लिए तरीकेकार भी उसने बताया। इसीलिए इसने रास्ता कहा है, सिराते मुस्तकीम कहा है, मंजिल ही सिर्फ नहीं बताई कि वो है तुम्हारी मंजिल, उस मंजिल तक पहुंचने के रास्ते भी बताए हैं। एक ही सिरात मुस्तकीम में सुबल भी बताए हैं, पगडंडियां भी बताई हैं जो सिरात मुस्तकीम में जाके मिल जाएंगे वो उसने बताई। वरना सिर्फ ये बात जो है कि तुमने रेलवे स्टेशन पे पहुंचना है और एक जाति जहां आके आपसे पूछता है आप ये कह देते हैं कि तुमने अगर पाकिस्तान जाना है तो रेलवे स्टेशन पे पहुंचो, वो तो बात ठीक तुमने कही, लेकिन मैं किस रास्ते से पहुंचू, कौन सा तरीका तैयार करूं, जब तक ये ना बताओगे वो नहीं पहुंच सकेगा। कैसा जो जिन्होंने मुझे वो तरीक मालूम करना है कि कैसे मैं इस कौम को कैसे, इनकी तो सूरत यह है मैं खड़ा होकर आवाज देता हूँ ये भाग जाते हैं। कहा कि इब्राहिम ये जो परिंदों को सिधाने वाले हैं उनको कभी तुमने देखा, हमारे यहाँ तो और हम लोग जो यहाँ रहने वाले हैं इन्होंने तो कभी देखा ही नहीं इसको, शहर में शायद अब भी वो पुराने तरीके से कुछ लोग हों, वरना हमारे छोटे छोटे शहरों के अंदर तो ये उन्होंने चीहूर कहते होंगे सन और यूपी में चिड़ी मार भी कहते थे परिंदों को पकड़ने वाले, उनको तो खैर ना देखा हो। और अब यहाँ मेरा ख्याल है शहर में शायद हों, सुबह के वक्त शहर के लिए निकलते थे आमतौर पर लाला, उनके हाथ में पिंजरा होता था और उन्होंने कुछ चकोर या पीतर ये पालते थे, वो आमतौर पर इनको मुकद्दस समझते थे। कैफियत ये होती थी कि वो चले जा रहे हैं रावी के किनारे बागात में से, पीछे पीछे पीतर भागा हुआ चला आ रहा है पिंजरे के पीछे, इधर उधर से आजाद परिंदे क्या चाहते हुए उसको आवाज देते थे, तेरा तेरा मकाम तो ये है आजादी, तुझे क्या हो गया है कि तू खुद उस कैद खाने के पीछे पीछे भाग रहा है। वो आता था पिंजरे पे खड़े होके वो दरवाजे को चोंचे मारता था, हम तो रोक देते थे ये तमाशा, तो दरवाजा खोल के बंद चला जाता। कहा इब्राहिम तुमने देखा है कि एक वैशी परिंदे को सिधाने वाला करता क्या, वो किस तरह से मानूस करता है उसको अपने साथ, ऐसा मानूस करता है कि उसके बाद वो खुदा को खुद छोड़ के पिंजरे की तरफ आता है। अपनी तरफ मानूस करना है तो उसके लिए यूं कितना मारना पड़ेगा, बड़ा सबर आजमा मरहला है ये, बड़ा लंबा मरहला है, इस्तकामत चाहता है। जब भी कोई थक गया सिधाने वाला तो बस खत्म हुई बात सारी, लेने रोज ये कुछ करना पड़ता है उसके साथ। आज अब ये कर दिया जाता है तो फिर ये कौम इस तरह से गिरवीदा हो जाती है कि अगर तू किसी वक्त उनको झाट भी दे तो वो फिर भी तेरा काम देगी। असल चीज इनको अपने साथ मानूस करने की बात है। ये है पुरंदर, ये जो सुरहुन्ना लफ्ज है ना यहाँ, जिसको इन्होंने कहा कि यहाँ ये लफ्ज है ही नहीं कि जबा करो और कीमा करो, ये है नहीं इसमें, तो वो दासान बनती नहीं है जब तक उसका उनका कीमा ना किया जाए। लोटफ नहीं कहते, ऐसे कहते थे कि लोटफ नहीं पैदा होता, ये है नहीं कुरान में ये लफ्ज। सुरहुन्ना है उसके माने सिधाने के हैं, सिधाओ। और ये है वो मुकाम के जहाँ फिर कल्ब सलीम हासिल होता है। तो अजीजा ने मन जो कुछ कुरान ने कहा है या खुदा ने कहा है उसके मुतल्लिक ये बात कि हम एतराजात का जवाब चाहते हैं, शकूक पैदा होते हैं, उन शकूक को रफा करना चाहते हैं, ये नहायत जरूरी है। इनके बगैर कल्ब सलीम कल्ब मुतमईन जो है हासिल ही नहीं हो सकता, क्योंकि ये जो हमारे यहाँ के मजहबी पेशवा हैं उनके पास उनका जवाब नहीं होता। जवाब होता है माथे के शिकन जफर की तरह, आंखों की वो सुर्खी, मुंह की झाग, लाहौल, और उसके बाद कुफर के फतवे, ये सब कुछ है। नतीजा ये है सिधा के देखो पिंडों को, सिधा हुआ पिंडा भाग जाता है अगर ये कुछ करो उसके साथ। ये जो आपके यहाँ का नौजवान आज बर्दश्ता हो रहा है दीन से, उसकी वजह ये है, पहली चीज ये कि दिल में इसके मुतल्लिक शक पैदा होना, लाहौल वाला हुआ, यानी पहली चीज तो यही था, और ये हो रहा है उसके दिल में पैदा, शक की फांस को निकालो, शक के बजाय इसे नाम लो, वो तो जब ही मुतमईन होगा कल जब ये शक की फांस निकलेगी, डांट देने से तो शक की फांस नहीं निकल सकती और पुख्ता हो जाती। पहले अगर वो शक था तो फिर नफरत में बदल जाती है बात। दीन यूं समझाया जाता है, यूं इत्मीनान दिलाया जाता है दीन के मुताबिक, फिर ये कल्ब कल्ब मुतमईन बनते हैं, कल्ब सलीम बनते हैं, झुकने वाले कल्ब बनते हैं। तो पहली चीज ये है कि ये कुरान की तरफ या दीन की तरफ दावत देने वाला जो है उसे मालूम होना चाहिए कि इनके खिलाफ गलत जो तालीम फैलाई हुई है उसकी वजह से इन बच्चों के जहनों के अंदर क्या एतराजात उठते हैं, क्या शकूक पैदा होते हैं। जब तक आप उनके इन शकूक को रफा नहीं करेंगे, एतराजात का इत्मीनान का जवाब नहीं देंगे, वो कभी मुतमईन नहीं होंगे, वो कभी कल्ब सलीम हासिल नहीं कर सकेंगे। पहली चीज जो हजरत इब्राहिम अलैहिस्सलाम के मुतल्लिक था, कल्ब सलीम। अब उसके बाद अगली बात आती है कौम की हालत में, बुत परस्त कौम थी, ये जाहिर खुद बाप सबसे बड़ा चीफ प्रीस्ट हेड प्रीस्ट उस जमाने का, आज तो ये खाब हो मंदिरों के प्रोहत हों या हमारे यहाँ के ये अल्लाह मस्जिद के हों, इनका कोई खास मकाम नहीं होता, लेकिन उस दौर के अंदर तो ये राजे का और बादशाह का वो मकाम नहीं होता था जो हेड प्रीस्ट का मकाम होता था, या प्रीस्ट जो थे इनके यहाँ उनके मकाम होते थे। तो खुद ये उसके बेटे थे, खुद परस्ती थी, अपने घर में ये कुछ होता था, वो बहुत साज भी थे जो वाले थे, तो वो तो खैर बड़ी बात है, दूसरी तरफ चला जाऊंगा। घर से बात शुरू हुई, इस खाला ले अभी है वकाओ में ही माजा था बदूना, ये कौम किस किस चीज की परस्तिश करती थी, बुतों की परस्तिश, सितारों की परस्तिश करती थी, इन्हें देवी देवता मानती थी। हिंदुओं के यहाँ अब भी एक सारा परस्ती जो है उनके यहाँ भी है, लेकिन ये जो पहली अकवाम थी खासतौर पे ये बाबल नैनवा के इलाके की या पहली फलस्तीनी इलाकों के जो कौमें थी, ये सारी सितारा परस्त कौमें थी, बुत परस्ती के अलावा सितारों को भी ये की परस्तिश करते थे, उनको देवी देवता मानते थे, बुतों की परस्तिश करते थे। ये था वो, ये थी वो कौम जिसमें हजरत इब्राहिम अलैहिस्सलाम पैदा हुए, और जिस मुर्दा कौम को जिंदा करने की एक फरीजा इनके सुपुर्द हुआ था, जो पहले बात हुई तो बात तो यहाँ से चली, कहा सबसे पहले तो इब्राहिम ने अपने बाप से कहा, घर से बाप से कौम से कहा, आगे है कि खुद बादशाह के सामने जाके भी ये कहा कि तुम जिंदा इंसान इन मुर्दा पत्थरों की प्रस्तुत करते हो, तुम्हारी समझ में इतनी बात भी नहीं आती, बादशाह के सामने जाके कहा। उस जमाने का बादशाह वीजा ने मान कौम उस जमाने की तनहा ये सब अस्कन आलेहतन दून अल्लाह तुरीदू, کیا بات ہے ایک لفظ کی افسانہ جسے کہتے ہیں نا، ذہن کا تراشیدہ، یہ جو تم بنائے ہوئے تمہارے خدا ہیں، تمہارا ذہن جو ہے یہ ان کو خدا بنائے ہوئے ہیں تو یہ خدا بنے ہوئے ہیں، تمہارا ذہن ان کو پتھر سمجھے تو ان کی خدائی ختم ہو جائے گی، کہا ان کی تو یہ حقیقت ہے، کیا بات اس کا ہے، تمہارے ذہن کا تراشیدہ عقیدہ ہے جو ان کو خدا بنائے ہوئے ہیں، خدا تا سجدہ اش کر دی خدا، یہ وہ خدا ہیں کہ جب تک ان کے سامنے تم سجدہ کرتے رہو تو یہ خدا ہے، چون یقین اندر سے آم آئی سنا تم اٹھ کے کھڑے ہو جائے ان کی خدائی ختم ہو جائے گی، کیا بات ہے، کہا یہ ہے اس کا، یہ سارا افسانہ ہے جو ذہن کا تراشیدہ ہے، عقیدت مندی تمہارے اندر کی پیدا کرتا ہے، ان میں کچھ نہیں ہے، سماجن مقبول رب العالمین، اور دوسری طرف وہ رب العالمین ہے، اس کے متعلق معلوم ہی نہیں تم نے کیا ذہن میں سمجھا ہوا ہے، بات یہاں جو قرآن نے کہی ہے پہلے وہ ستارہ پرستی کی، ستاروں کی وہ پرستش کرتے حضور، اب آگے پھر بات ہو آئی کہ وہ خدا اپنے اس نبی کے دل سے یہ حقیقت کیسے واضح کرتا ہے کہ یہ ستارے تو خود مجبور محض ہیں، یہ انسانوں کی تقدیروں کے حاکم کیسے بن سکیں گے، یہ صاحب اختیار و اقتدار، یہ نفع نقصان پہنچانے والے ہو کیسے سکتے ہیں، یہ تو خود مجبور محض ہیں، یہ بات تھی، آج یہ باتیں کچھ آسان ہو گئی ہیں، علم عام ہو گیا نا عزیزان من، اس دور کی بات دیکھیے نا 6000 سال پہلے کی بات، اس دور میں یہ چیز جو ہے ان کو سمجھانا، آج بھی یہ لوگ جو بت پرست ہیں سارا پرست ہیں یا ان کو پرست کرتے ہیں، آپ سمجھا نہیں سکتے، پیر پرست کو نہیں آپ سمجھا سکتے کہ حضرت صاحب کے یہاں کچھ نہیں، تمہارے میرے جیسا آدمی دو دن کما کے نہ لو بھوکا مر جائے، نہیں سمجھا سکتے آپ، کہتا ہوں تو بتوں کو تم بناؤ کیا کرتے ہو بابا، 6000 سال پہلے ان کو سمجھانا، انہی کی قوم کے اندر یہ نبی پیدا ہوتا ہے، کیا اندازہ قرآن، کہاں اس کے لیے ضروری تھا، دیکھتی عزیزہ مہمان ایمان اور اطمینان اور قلب سلیم تک کس قسم کے راستوں سے، کس مدارس سے، کس طرح سے پہنچتا ہے انسان، ستاروں کی بات آئی، اخلاق کی بات آئی، اس زمانے میں علم و اخلاق کی بات، پہلی کہا ہے وقت کزال کا، یہ 6/76 ہے، وقت کزال کا نوری ابراہیم ملکوت السماوات والارض ولیکون من الموقنین، ایمان تو اس کا تھا، ہم نے کہا تھا کہ ان میں اختیار نہیں، موقنین یقین پیدا کرنے کے لیے کیا ضرورت تھی، کیا کیا ہم نے، ہم نے اسے دکھایا کہ یہ جو کرے ہیں فضا میں، یہ جو عرض ہے ملکوت السماوات والارض، اس میں یہ چیزیں خود صاحب اقتدار نہیں ہیں، ہم نے دکھایا ابراہیم کو، تو اب نظر آیا کہ یہ ایک سٹیج یقین تک پہنچنے کے لیے، تو کہا ہے تاکہ وہ موقنین میں سے ہو جائے، یقین پیدا ہو جائے، نورے ہے، میں ایبسٹریکٹ ٹاک نہیں، تھیوریٹیکل بات نہیں، دکھانے کی بات ہے، یوں سمجھانے کی بات ہے، کہا دوسرا طریقہ یہ ہے سمجھانے کا، کیا سمجھانے کا طریقہ ہے، وہ لوگ ان کی پرستش کرتے تھے، اب یہاں پھر ہماری افسانہ نہیں سی آ گئی، قرآن میں ہے فلما جن علیہ اللیل لیل راء کوکبا قال هذا ربی فلما افل قال لا احب العاصفین، ہمارے یہاں کے داستان وہ جو ہیں یہ سارے واز والے، وہ کہتے ہیں کہ وہ بھی پرستش کرتے تھے، ان کی بھی یہ حالت تھی کہ ستارہ چمکا، انہوں نے بھی کہا ہمارا یہ معبود دیوتا ہے، حضرت ابراہیم نے بھی کہا کہ ہاں میرا یہ میرا خدا یہ ہے، انہوں نے بھی کہا دی، پھر جب وہ ڈوب گیا تو کہا کہ نہیں 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 یہ نہیں ہو سکتا، پھر آگے ہے کہ پھر دوسرے آگے ہے ولما را القمر چاند نکلا تو وہ اس سے زیادہ چمکدار تھا، یعنی ان کے یہاں کا کہنا یہ کہ حضرت ابراہیم نے کہا کہ ہاں ٹھیک ہے پھر میں مانتا ہوں، یہ ہے معبود جو خدا کا ہے نبی، وہ ان چیزوں کے اوپر ان چیزوں کو معبود مانتا ہے، وہ ان کے ساتھ ہی خدا کا ایک پیغمبر جو دنیا کے تمام معبودان باطل کو مٹانے کے لیے آ رہا ہے وہ مان رہا ہے، خاص اس کے بعد خود ہی یہ کہہ دے کہ نہیں بابا، لیکن مان تو رہا ہے نا، وہ کہتے ہیں نا کہ ماننا، پھر سورج نکلا اس کے متعلق کہا کہ یہ ہے سب سے بڑا، یہ ہے سب، جب وہ ڈوب گیا कहा कि नहीं। कुरान बात शुरू करता है कि मलकूत समावात वल अर्द का हमने इब्राहिम को मुशाहदा कराया। खुदा मुशाहदा कराता है कि किसका इक्तदार है और ये इक्तदार वाले नहीं है, तो वही खुदा का पैगंबर इनको माबूद मानना शुरू कर देगा। बात क्या है, अंदाज है कुरान के बयान करने का कि उन्होंने हजरत इब्राहिम अलैहिस्सलाम के किस्से में एक बात हमें नजर आती है, उनका अंदाज जो है बयान का, उसलूब जो है बात समझाने का, दिल नशीनी का, वो बड़ा ही ऐसा लॉजिक है उसके अंदर, जवाब नहीं बन पड़ता। वो लॉजिक जिसने वो खाम खत हिजियाँ नहीं करता, वो बादशाह के हजूर पहुंच के जब ये कहा था, पहली दलील ये दी थी कि मेरा खुदा मुर्दा को जिंदा करता है, जिंदा को मुर्दा कर देता है, तू उसने लगा मैं आदि कर देता हूँ, ये जिंदा इंसान है, मैं हुक्म देता हूँ तलवार से इसकी गर्दन कट जाएगी, और ये है इसको फांसी का हुक्म हुआ मैं माफ कर देता हूँ। उन्होंने कहा कि ये इस तरह से नहीं आएगा, लॉजिक वो है जिसका जवाब न हो। कहना इसके बाद इन्होंने कुछ कहा ही नहीं आगे, कहा कि अच्छी बात क्यों की, ये मेरा खुदा मशरक से सूरज निकालता है, तुम इधर से निकाल के बता दीजिए, सब बहुत अल्लाह का। ये था अंदाज, लॉजिक ऐसा होना चाहिए कि कट मुझकी आगे ना चले। उन्होंने कहा कि ये सितारा निकला है, ये है महबूद। कहने की अच्छा ये है तुम्हारा महबूद, जो तुम मुझे कहते हो कि ये मेरा महबूद है, जरा थोड़ा सा तवक्कुफ कीजिए थोड़ा सा। और वो सितारा सा थोड़े वक्त के लिए वो सामने रहा, उसके बाद वो डूब गया। कहने के सरकार जो कह रहा है तुम मुझे कि महबूद है जो अभी था और अभी नहीं है, हैं? मैं अब उस महबूद को कहाँ ढूंढूं अपने खुदा को, वो तो खत्म हो गया। और वो उसको निकाल के बाहर चलाने से रहे कि ये देख लो है, चांद निकला तो उन्होंने कहा उससे ज्यादा चमकने वाला है, ज्यादा देर पा भी है। कहने के ये महबूद है, कहने की अच्छी बात किसे भी देख लेते हैं। और उसके बाद जब वो डूब गया तो उसके बाद कहा कि क्यों इसलिए तो वही हालत है सूर्य के मुताबिक, उसने कहा इन्होंने कहा कि बहुत अच्छा शाम तक इंतजार कर लेते, इंतजार किया जब डूब गया। लाओ हिब्बुल्लाह के लिए बात का कहा कि मैं तो एक असूल जानता हूँ कि वो जो कभी है कभी नहीं है वो खुदा नहीं हो सकता। और बहुत बड़ी चीज कह दिया जिसमें तगैयुर है, चेंज जिसमें आ सकता है वो खुदा नहीं हो सकता, वो जिंदा और पाइंदा नहीं हो सकता। और आज पूरी दुनिया की साइंस और फिक्र इस पे पहुंची है कि तगैयुर है, चेंज है सारी कायनात के अंदर, हर शय के ऊपर जारी होता है, और सिर्फ एक जात है खुदा की जो तगैयुर से मावरा और बुलंद है, और उसकी सिफात अपने अंदर मुनक्कस करते चले जाओ तो इंसान की जात भी फिर खारजी तगैयुरात से असर पजीर नहीं होती। फर्गुसन के अल्फाज में चेंज लेस नेस इन चेंज हो जाता है, फिर तगैयुरात की दुनिया में गैर मुतबद्दल हो जाती है इंसानी जात, अगर वो सिफात खुदाबंदी को अपने अंदर मुनक्कस कर ले। तो खुदा की पहली चीज जो उन्होंने बताई हजरत इब्राहिम ने वो है कि वो ऐसा नहीं हो कि कभी है कभी नहीं है, तगैयुर नहीं उसमें आना चाहिए, मैं किसी तगैयुर आशना शय को अपना खुदा मानने को तैयार नहीं। देख रहे हैं क्या अंदाज अख्तियार किया गया। अब आइए उनकी तरफ, उनके बड़े बड़े मेले भी लगते थे, यात्रा होती थी, और ये तो लगते हैं अब भी उनके बड़े बड़े मेले लगते हैं, झूमते आप देखिएगा हमारे यहाँ उर्स जो होते हैं आप उनको देख लीजिए, वो इस किस्म का बहुत बड़ा एक मेला था, सितारों का कोई जश्न होगा। कहा कि ये वो दास्तान मस्जिद वाली कि हजरत इब्राहिम से कहा उन लोगों ने आकर कि चलिए आप उस मेले में, तो फकाला इन्नी सकीम, तर्जमा किया जाता है कि उन्होंने कहा कि नहीं बात मैं बीमार हूँ, मेरी तबीयत अच्छी नहीं है, मैं नहीं जाता, तबीयत अच्छी नहीं, चलिए यूं भी मान लीजिए अगर तो क्या ठीक है वो तबीयत मुजमिल होगी सब कुछ, दास्तान तो बनती नहीं ना इसमें, लुत्फ क्या पैदा हुआ फिर इसके बाद। आप हैरान होंगे कि आपके यहाँ ये हदीस बुखारी की हदीस सबसे ज्यादा जिसको सही तरीन किताब माना कहा जाता है, उसमें कहा यह जाता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने माज़ल्लाह फरमाया कि हजरत इब्राहिम अलैहिस्सलाम ने तीन दफा झूठ बोला था माज़ल्लाह। अव्वल तो अजीज़ा ने मान नबी के दावा नबूवत जो है उसकी दलील ये होती है कि हम उसे सच्चा मानते, और तो कोई सबूत नहीं होता। मुझे चीज कहता है कि खुदा की तरफ से मुझे नहीं मिलती है, ना हम फरिश्ता देखते हैं, ना वो आवाज सुनते हैं, मेरे पता कैसे चलता। वो जो कहे कि ये मैं खुद कहता हूँ, तो वो तो काबिल एतमाद चीज है कि ठीक है, लेकिन वो कहता है कि मैं खुद नहीं कह रहा, खुदा की तरफ से मुझ पर ये वही नाजिल हो रही है, तो ये कैसे तस्लीम किया जाए। बात तो आगे चलेगी कि हम उस वही को परख के फिर देख लेंगे, लेकिन जब वो ये बात कहता है, अगर उसके मुतल्लिक मालूम ये हो कि ये झूठ बोला करता है, तो पहली बात के ऊपर आदमी उठ के चले आए तो जाओ जाए फिर ही क्या हो तक आए ये बोले झूठ पता नहीं है लगे टूट कभी के मिले कि नहीं माजल्ला। वो तो ये कह रहे हैं नबी की जो जिंदगी है, रसूल अकरम ने फरमाया था कि मेरे दावा नबूवत की शहादत चाहते हो, मैंने 40 साल तुम्हारे अंदर गुजारे, 40 साल में तुमने देखा है कि कभी किसी मामले में मैं झूठा साबित ना हूं, जो आज झूठ बोलने लग जाऊंगा। ये है चीज, पहली बुनियादी चीज उस दावा करने वाले की ये है कि अपनी जिंदगी के अंदर वो साबित साबित और। और फिर कुरान ने तो खासतौर पे नबिया को हजरत इब्राहिम अलैहिस्सलाम को इन्ना सिद्दीकन नबिया कहा, सादिक नहीं सिद्दीकन नबिया कहा। वो सिद्दीकन नबिया एक नबी सिद्दीक, दूसरा नबी आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम, इतनी बुलंदियों का ये नबी कह रहा है उसके मुतल्लिक कि उन्होंने 3 दफा झूठ बोला, यानी वो झूठ बोलने वाले, ये झूठ की तायीद करने वाले। या अल्लाह, फिर वो झूठ गिनाए, एक तो यही गिनाया कि वो उस दिन बीमार नहीं थे, उन्होंने झूठे कह दिया मैं बीमार, यानी ये चीज को हम बगैर समझ के मान सकते हैं कि हो सकता है कि वो बीमार हो, कह दिया उन्होंने मैं बीमार, लेकिन वो बीमार नहीं, उन्होंने झूठ बोला, ये झूठ बोला। फिर आगे वो किस्सा और आएगा कि उन्होंने जाके बुत कदे में उनके बुतों को तोड़ा था, और जब उनसे पूछा कि तुमने तोड़ा है, तो उन्होंने कहा कि नहीं, ये जो बड़ा बुत है इसने तोड़ा है, कहा ये दूसरा झूठ हो गया, फिर अब तीसरा झूठ तलाश करना पड़ा। ये दो बातें तो बारह गलत मानी लिए सही है, तो जो है मौजूद कुरान में तीसरी तो है ही नहीं। किसान को जब हिजरत करके आ रहे थे, बीवी साथ थी, बीवी बड़ी हसीन थी, मिस्र के रास्ते से आना था, और मालूम हुआ कि मिस्र का बादशाह जो है वो जहाँ भी इस रास्ते से कोई अच्छी हसीन औरतें गुजरती हैं उनको वो ले लेता है, अपने यहाँ पकड़ के ले जाता है, तो वो दूसरों की बीवियों को, तो जब ये हजरत इब्राहिम अलैहिस्सलाम अपनी बीवी के साथ, बीवी सारा के साथ उधर से गुजरे, तो अब कैसे बचे, तो इन्होंने कह दिया बीवी से कि तुम्हें वो पूछेगा तो कहना मैं बहन हूँ इब्राहिम की, बीवी ने कहना पकड़ लेगा, तो उसने भी बयान किया, और इनसे भी जा पूछा तो इन्होंने कहा कि ये मेरी बहन है, तो ये तीसरा झूठ हो गया। इसका तो जिक्र ही कोई नहीं है, तौरात में है, कुरान में तो जिक्र ही कोई नहीं है, दो तीन झूठ। अब रल्ले से ये बुखारी शरीफ की मौलाना मोहम्मद इस्माइल सल्फी, जो इनके यहाँ सदर से आए हदीस से इंतकाल उनका हो गया हुआ, वो लिखते हैं कि बुखारी और मुस्लिम की किसी एक हदीस का इनकार भी कुफर। तो देखिए मुझे तो काफिर होने में शुभा नहीं, मेरे खिलाफ तो उन्होंने हजारों उलमा ने कुफर का फतवा लगाया, अगर आपने इसको कह दिया झूठ है तो ज्यादा को ठोक के भाव काफिर हो जाओ, 3 दफा झूठ बोला। फिर दलील ये दी के साथ ये असल में दीन की खातिर था ये झूठ देखो। अब ये बात आ गई, अब आप सोचेंगे ना कि ये फिर इसके इन किताबों के अंदर ये क्यों रहने दी है इस किस्म की रवायतें, एडमी फेस ऑफ इट जो नजर आती है कि बाबा ये गलत है, क्यों रहने दी, बड़ा फायदा है इससे। वो जो मौजूदी मरहूम ने फतवा दे रखा है कि सच्चाई और सदाकत तो दीन के बड़े सार में से है, बड़ी आम चीजें, लेकिन जिंदगी की बात जरूरतों के लिए झूठ बोलना वाजिब हो जाता है, जायज ही नहीं है कि आपका जीता तो बोल ले, वाजिब हो जाता है। वाजिब के माने होता है कि अगर उसको तर्क किया जाए तो गुनाह होता है, यानी वो तुम अगर सच बोलते हो तो खड़े जाओगे। ये इसमें कहने लगे कल इसकी दलील कहने लगे, वो जो बुखारी की हदीस है कि अगर इब्राहिम अलैहिस्सलाम ने 3 दफा झूठ बोला तो जरूरत के लिए पूरा बोला था ना, ये जो डॉक्ट्रिन ऑफ नेसेसिटी है ना, जरूरत के लिए जब हजरत इब्राहिम अलैहिस्सलाम ने बोला था तो अब मैं जो कह रहा हूँ कि ठीक है जी है, तो उसकी सनद तो ये मिल गई ना उनको, ये इसलिए इन किताबों में ये चीजें रहने दी गई है। और जो पहला था हजरत इब्राहिम अलैहिस्सलाम ने ये कहा मुझे दिखा दू कि तू मुर्दों को जिंदा कर सकता है, तो मैंने बात आपको बता दी, बुखारी शरीफ नहीं है, एक हदीस है। कहा गया कि हजरत इब्राहिम को शक था इसमें कि खुदा जिंदा कर सकता है या नहीं कर सकता, शक था उन्हें। और आगे है अजीजा ने मन कलेजा फट जाता है, तो हजूर ने फरमाया नहनो अशक तुम, हम इब्राहिम से भी ज्यादा शक कर, वो नबी खुदा उसे भी शक। और ये कह रहे हैं कि हम तो उससे भी ज्यादा शक करने के मुस्तहिक, ये अंबिया कराम के किससे बयान है, ये लफ्ज तकीन क्या है सर? हम देख रहे हैं कि वो एक एक सितारे के मुतल्लिक उस कौम को लॉजिकली बता रही है, रैशनली बता रही है, मुशाहदे से बता रही है, अभी था अभी नहीं है। जो तगैयर पजीर है वो खुदा नहीं होता, मैं उसे लाउहिबुल आखिरीन, तगैयर पजीर को मैं पसंद ही नहीं करता। ये सकीम का लफ्ज जो है अंग्रेजी जुबान में आपने ये सुना होगा ना, ये आम सिक ऑफ इट, यानी इंतहाई किसी चीज से बेगारी जो होती है, ये उसके लिए ये लफ्ज बोला जाता है। अरबी जुबान में भी ये है, सकीम के माने ये है, ये इंतहाई चीज अलग है कि कोई बीमार भी है। तो इनमें सकीम के माने कि मैं तुमको बार बार समझा चुका हूँ, बता चुका हूँ कि बाबा ये तुम्हारे सितारे, ये तुम्हारे चांद तारे, ये तुम्हारे माबूदान बातिल, इसका तुम्हारे जेन का, तुम्हें मैं बता चुका हूँ कि मैं इनको पसंद नहीं करता, हम सिख हूँ, मैं बेजार हूँ इनसे, तुम मुझे कहते हो इनके त्योहार में जाओ, वो तो ऐलान है इस चीज का। इसमें ये झूठ कौन सा आ गया? ये कुरान ने खुद इसके, मैंने कहा है ना कि कुरान तो तशरीह आयात से खुद मफहूम वाजिया कर देता है अपना। यहाँ कहा है सकीम 7/4, इन कालू ले कौम हिम इन्ना बुरा आओ मिनकुम व मिम्मा ताबुदूना बुरा आओ लकुम। इसका तर्जुमा ये है कि मैं बेजार हूँ, मैं तुमसे और तुम्हारी इस हरकतों से बेजार हूँ कि किसी इंसान जीते जागते होके इनको माबूद, और मैं इनसे बेजार हूँ जिनको तुम अपना माबूद समझ रहे। 60/4, आप देखिए वहां है सकीम, यहाँ है बुरा आओ मिनकुम, यानी कुरान खुद वाजिया कर रहा है कि सकीम के माने यहाँ क्या है, मैं बेजार हूँ इनसे, तुम मुझे कहते हो इनके जश्न के अंदर जाओ, और मैं तुम्हें बार बार बता चुका हूँ तुमसे भी और तुम्हारे इन माबूदों से भी। इन्नी सकीम फतवल्लाओ अनहो मुद्दरीन, उन्होंने ये सुना तो मुंह फेर कर चल दिए। अब ये जो चीज है मुंह फेर के चल दिए, यहीं से वही बात आ गई कि वो इनकी सुनना ही नहीं चाहते, जवाब दे नहीं सकते थे इनके इस रैशन, इसके रीजन का, इनकी इस लॉजिक का, तो यही हो सकता था ना कि चलो बाबा ये तो वही जेब इसकी पड़ी हुई है, पागल हो गया है, बातें करता है, इससे कौन मगर सफाई के बारे में फरागा। वो अगली बात फिर हुआ फरागा एला, ये नहीं कि उसी वक्त ये बात हुई है, कुरान करीम मुख्तलिफ मकामात पर यह दास्तान हजरत इब्राहिम अलैहिस्सलाम बयान करते हैं, मुख्तलिफ मकामात पर उसके टुकड़े लाता है, फिर दूसरे वक्त में वो उनके बुतकदे में जाए उनके साथ, वो भी बात समझानी थी उनकी कि ये बेबस हैं, ये तो अपनी हिफाजत नहीं कर सकते, तुम्हें क्या खतरात से बचाएंगे, तुम्हें क्या नफा नुकसान पहुंचाएंगे, ये उन्हें बताना था। फरागा इला आलिहतिहिम फकाला अला ताकुलून मालकुम ला तंतकुम, क्या बात, उनके सामने चले गए, बुतों को देखा, अब उन्होंने उनके हजूर वो बुतों के सामने तो ला के बहुत बहुत सी चीजें रखते हैं, फूल तो खैर निखावर करते हैं, खाने पीने की चीजें जो है वो लाते हैं, वो नजर प्याल की चीजें ला के रखते हैं, आप कब्रों में भी तो लेके जाते हैं, वो वहां उनके बुतों के सामने रखी है। अब ये उन्हें समझाना चाहते हैं कि ये पत्थर हैं, उनसे नहीं कुछ कहते, उनसे कहते हैं वो तो क्यों बड़े दिया, खाते क्यों नहीं हो, नजर नहीं आता कि आपके सामने कैसी उमदा उमदा मिठाइयां रखी है, क्या अंदाज है, उन्हें बताने की बात है ना कि ये है, उनसे नहीं कहते कि ये देखिए तुमने रखी है ये खाते नहीं, उनसे कहते खाते क्यों नहीं, तुझे कहा तो भाई बोलते क्यों नहीं हो, अगर कोई जवाब तो दो, बड़ा अंदाज हो गया। फिर इसके बाद एक दिन ऐसा भी इत्तेफाक हुआ कि गए ये लोग कहीं बाहर गए हुए थे, वहाँ सन्नाटा सा था, वहाँ गए उन्होंने एक का बाजू तोड़ा, इसका हाथ तोड़ा। ये वो मुस्तकिल नहीं है जिसका इतराज किया जाता है। वो तो मैंने कहा ना कि वो ऐसी कौम को इस अंदाज से मासूस तरीकों से समझाते चले आ रहे हैं कि शर्फ इंसानियत के खिलाफ है इस किस्म के बुतों को, पत्थरों की मूर्तों को इनको खुदा बना लेना अपना। ताला आताब दून मात कान है दून, कहा सोचो तो सही, पत्थर होता है उसमें तो कुछ भी नहीं होता, तुम अपने हाथ से उसको घर के उसमें खुदा बना देते हो ना, यानी उसी पत्थर को अगर तुम चाहो तो उसकी से बंदर भी बना सकते हो उसमें, पत्थर में से संग तराश उसमें से चीजें बनाता। क्या लगा तुमने इसकी शक्ल आदमी की बना दी है कुछ, तो खुद अपने हाथ से तराश के उसकी शक्ल ऐसी बनाते हो, फिर उसके सामने सीधे करने लग जाते हो। वल्लाह खुदा कर वमा ताबुदून, तुम्हें भी पैदा किया और उन पत्थरों को भी जिन्हें तराश के तुम ये अपने लिए माबूद बना लेते, यही बात थी। बड़ा दूसरी जगह ये है कि इसके ऊपर बड़ा शोर मचा, तूफान बरपा हुआ दिया। वो तो चाहते थे किसी तरह से इनके ऊपर हाथ डालें, अभी तक ऐसा मौका नहीं मिलता था। ये ऐसा मौका मिला कि आवाम को मुस्तहिल करने के लिए बड़ी चीज सामने आ गई कि देखो तुम्हारे खुदाओं को इसमें क्या कर, किसी के बुत को इस तरह से उसकी आम लफ्जी तौहीन ही बर्दाश्त नहीं की जा सकती। इश्तियाल दिलाने के लिए बड़ी चीज होती है कि जाए तो ये कुछ किया जाए। कुरान ने दूसरे मकाम पे कहा है कि उन लोगों ने कहा कि भाई ये घंटा खत्म करो, और तो कोई सूरत नजर नहीं आती, सारी कौम मुत्तफिका तौर पे ये फैसला कर ले, रजिस्ट्रेशन पास कर ले, इन्हें जला दो। और दूसरी जगह है जलाओ और इस तरह अपने माबूदों की मदद करो, यानी उनकी मदद करो। वो बैठे बाद बाहर कुरान में तो यहाँ इतना सी कहा है का लुबलू लहू बुनियान फिल जहीम, इसके लिए तुम भट्टी बनाओ, आग सुनकाओ, उसमें डाल देते भसम हो जाए। ये एक तरीका है। ये कुछ उन्होंने बड़ा जोश था, बड़ा गुस्सा था, बड़ा गजब था, बड़ा इश्तियाल था, ये कुछ उन्होंने कहा। अब फिर आ गए हमारे यहाँ के दास्तान तस्वीरों में आप पढ़िए, एक फर्द है, एक इंसान है, इन्हें उसको जलाना है सिर्फ। तस्वीर आपकी पढ़िए, पता नहीं कितनी लंबी मील, कितने लंबे मील चौड़ी ये एक इमारत बनाई, दीवारें बनाई, खोदी, उसके अंदर फिर पता नहीं कितने महीने तक वो इन लकड़ियां जमा करते रहे। यहाँ ये भी है कि वो उनके यहाँ की औरतें मन्नत मानती थी, मेरे यहाँ ये बच्चा दादा हो जाए तो मैं इतनी लकड़ियां जाके डालूं, यानी उस कौम ने ये कुछ किया। और इतनी लकड़ियां वहाँ कुमार लग गया, कुमार लगने के बाद अब आई असल की, तो ठीक है लकड़ियां जमा की, कुमार लग गया, आग लगाई, भड़क उठी, डाल दिया आगे, फिर वो मोजा आ गया कि अल्लाह ताला ने उस आग को फूल बना दिया और ये बच गया। उन लोगों के सामने जिन्होंने ये सब कुछ किया, इतने बड़े झोले वाली आग में डाला और आग फूल बन गई, और वो काफिर के काफिर ही है, यानी ये आखिरी चीज है ना मेरे साथ ही। लेकिन इधर आके हमारे यहाँ फिर आए दास्तान को, ये सब कुछ कर दिया, इतनी लकड़ियां जमा कर दी, ये सब कुछ हो गया, लकड़ियों को आग नहीं लग रही, कि तुम गिल्लियां तोड़ लिया क्योंकि आग नहीं लग रही, बड़े जतन किए, कुछ नहीं हो सकता। फिर बुखारी शरीफ आ गया, ये आपको पता है ये गिरगट होती है, कोल फेल दिया था बड़ा, ये इतना बड़ा गलफड़ा जो खुलाता है उसको गिरगिट जिसको कहते, कहा कि कुछ ना बन पड़ा तो गिरगिट आया, उसने आके धोंकनी शुरू किया, मुझे गलफड़े से टूट गए, धोंकी, उसके धोंकने से इसे आग लगा। और इसीलिए बुखारी के हजूर ने फरमाया कि गिरगिट जहाँ मिले उसको तुम मार दिया करो, कि इन्होंने इब्राहिम अलैहिस्सलाम, इसने इब्राहिम अलैहिस्सलाम की आग को धोंक के जलाया था और वो जल गए थे, मेरे किसी वजह ये मार दिया करो, और वो एक शरीर का खराब हो जाता है उससे, गिरगिट को मार दिया करो, ये भी उसने। और कुरान ने जो यहाँ ये कुछ कहा, और उसकी अगली ही आयत फअरादू बिही कैदन, वो इरादा कर रहे थे किसी खुफिया तदबीर का, क्या कहते हैं खुफिया तदबीर को, और अरादू खुद कह रहा है कि वो अभी इरादे कर रहे थे इस चीज के, यहाँ तो ये है फजअलना हुमुल अस्सलीन, उनके इरादों को हमने नाकाम बना दिया, इरादों को ही नाकाम बना दिया। क्या किया? दो जगह है इसके मतलब, एक तो 31/21/71 कि वो इरादे ही कर रहे थे इस किस्म के, नाकाम कैसे बनाया इरादों को, यहाँ लफ्ज है वनत जैना हूँ, नजात के माने होता है कि खतरे में पड़ने से पहले ही उससे दूर ले जाना, उसको महफूज कर देना, ये नहीं कि उसके अंदर चला जाए और वहां से निकाल देना, ना वो होने ही ना देना, उससे पहले ही खतरे से मुताब कर। ये क्या सूरत थी, ये किस तरह से नज जाना, कुरान ने कहा है कि वो ये इरादे कर रहे थे और हमने नाकाम बना दिया और इब्राहिम को महफूज कर दिया उस खतरे से जिसके अंदर वो डालना चाहते थे, क्या कर दिया, हम वहां से उसको हिजरत के जरिए से उस मुल्क से निकाल के ले गए, कुरान करीम में ये मौजूद है, इन्नी ज़ाहिरुन लिलरब इन्नी मुहाजिरुन लिलरब, और ये अंबिया इकराम की जिंदगियों में ये सुनन है, ये तरीक है खुदा जो अख्तियार करता है, हर अजीम खतरा जब वो इंतहाई एक्सट्रीम पे पहुंच जाता है उस वक्त फिर ये सूरत होती है कि वो नबी उस वतन को छोड़ के चला जाए, इस तरह से उनके जो इरादे हैं वो नाकाम रह जाते हैं। करीब करीब हर नबी की दास्तान में कुरान ने बताया है, तो नबी सल्लल्लाहु अलैहि वसल्लम की आखिरी हिजरत, इन्नी मुहाजिरन कहा है हजरत इब्राहिम अलैहि सलाम कि मैं देखो गया अपने, फिर मैंने अर्ज किया था ना कि ये जो अपने खुदा की तरफ, ये नहीं कि यहाँ खुदा नहीं था और वो वहां था जहाँ वो जा रहे थे, उसके माने ये है कि इस मकाम में तो खुदा का मानने वाला नजर ही नहीं आया, मैं यहाँ से छोड़ के वहां जाऊंगा जहाँ की सदा साजगार है खुदा के निजाम के क़याम से, और ये वहां अपने वतन से छोड़ के फिलिस्तीन की तरफ आ गए हिजरत करके, आप भी और कुरान ने कहा है कि उनके साथ उनके भतीजे हजरत लूत भी थे और उनके रफ़ा भी, वहां से वो छोड़ के वतन को हिजरत करके वहां से पुराने उनकी साजिश को नाकाम बना दिया, सवाल ही नहीं कि उसमें वो डाले गए हों उस आग के अंदर, और वो कहते हैं कोई बाग मुफस्सरीन के मुताबिक 40 दिन रहे, बाग के मुताबिक 50 बरस, 300 तो सही कि सोर्स ऑफ इन्फॉर्मेशन क्या है, 40 दिन रहे 50 दिन रहे, बाग कहते हैं उसी वक्त, और भी है दास्तान में दो वो तो बात ही रह गई कि वो आग तो भड़का दी, अब वो इतनी ऊंची दीवारें बना दी थी, इतनी ऊंची वो थी वो लकड़ियां कि अब इनको उसमें डाले कैसे, ये और मुसीबत, ये तमाम थे और एक मुश्किल पर के लिए एक आदमी को आग में डालना, बात समझ में नहीं आती, तो किसी दूसरी जगह का गालबन जो ईरान का ही था कोई इंजीनियर, जैसे आपके यहाँ ट्रेन होते हैं ना, लिंक नीचे होती थी उसमें जमाने के अंदर, वो जो एक चीज को जो फेंकती थी, तो उसने आके एक मिंजनीक बनाई, ट्रेन का बनाया, उस मिंजनीक के साथ उनको बांध के फिर जैसे ये घोड़ा फेंकती है ना, तो इस तरह से उनको उल्टा के और ऊपर से फिर फेंकता, और इस तरह से वो साग के अंदर गए और फिर उसके बाद वो आग फूल बन गई, गुलजार बन गए। कुरान कहता है कि हमने उसमें उन्हें इस खतरे से पढ़ने नहीं दिया, इससे पेशते ही बचा कर ले गए उसको, और वो बचा कर ले गए इन्हीं जाहिलों ने भी, वो वहां से हिजरत करके तीसरे मकाम पे चले गए, और आगे वो किसका आता है, काला इन्हीं जाहिलों ने लारबी सजा है उसका जहीन है, मैं जरा वहां वो मुझे बताएगा फिर कि ये सारा मिशन जो है वो किस तरह कामयाब होगा, रब्बे हबली मिनस्वालिहीन, अगली बात फिर शुरू होती है कि वहां जाके उसने क्या दुआ मांगी, वहां जाके फिर किस तरह से वहां उनके यहाँ बेटे पैदा हुए, और अगली आयतों में वो फिर वो इसमें वो जो है ना दो चार जरा सख्त मुकाम आते हैं, तो वो है अगर से इस्माईल अलैहिस्सलाम के ज़बह करने का वाकया, उसने भी फिर जो कुछ ज़ेबे दास्तान में किया हुआ है वो हमारे सामने आएगा। आज तो वक्त हो गया, हम सूरह साफ़ात की आयत 100 तक आ गए या 99 तक आ गए, और 100 आज से आगे लेंगे। ربنا تقبل منا انك انت السميع العليم